अब आगे एक अमली कहानी है इसी मुजाहिदे की। अल्लाह ने कह दिया आयत नंबर 8 में, वबसयना अल इंसान अभी वालिदैहि हुस्ना, और हमने हिदायत की इंसान को कि अपने वालदैन के साथ हुस्ने सलूक करे। देखिए मक्का की इब्तदाई दिनों में अभी नमाज रोज़ा हज नहीं आया, लेकिन माँ बाप के साथ सलूक का हुक्म आ गया, करो काम। अच्छा फिर क्या होगा इसके बाद? हुक्म तो आम था, लेकिन इनकी लिमिटेशंस बता दी। वहीं जाहदा का, इसको हाईलाइट कर ले, इसका ताल्लुक पिछली आयत से ही है। और अगर वो तुम पर दबाव डालें, किस बात का? लितुश्री का भी, कि मेरे साथ शरीक ठहराओ, मेरे साथ कह लीजिए या मेरे हुक्म के साथ कह लीजिए, एक ही बात है। दोनों में से जिस चीज को भी तुम ना मानो, तो फरमाया कौन सी बात? मा लैसा लक बिही इल्म, जिसका आपको कोई इल्म नहीं है। तो फला तुतिहुमा, तो उनका कहना ना मानो। इसमें फिर नो कॉम्प्रोमाइज, वो माँ छोड़े, शोहर हो, बच्चे हो, वो उस्ताद हो, वो हाकिम वक्त हो, फिर किसी की नहीं माननी। क्योंकि ला ताअत लिमखलूकिन फी मासियतिल खालिक, जहां खालिक की नाफरमानी हो जाए वहां मखलूक में से किसी की बात नहीं माननी। क्यों भाई इतनी सख्ती क्यों? इसलिए कि इलैया मरजीउकुम, मेरी ही तरफ लौट कर तुमको आना है। फिर क्या होगा भाई जब हम आपके पास आएंगे तो क्या होगा? फौनब्बियुकुम बिमा कुंतुम तामलून, फिर मैं तुमको बता दूंगा, खबर दे दूंगा उसकी जो कुछ तुम करते रहे थे। इस आयत के पीछे वाकया है। वाकया तो बहुत सारे थे, लेकिन खास तौर पे इस आयत में जो वाकया है वो हजरत साद बिन अबी वक्कास के बारे में। मुस्लिम, तिर्मिजी, अहमद, अबू दाऊद और नसाई, इतनी किताबों में आपको ये रिवायत मिल सकती है। इसलिए लफ्ज ब लफ्ज ना भी लिखें तो इनमें से किसी किताब में से आप लिख लें जाके। कहते हैं कि हजरत साद बिन अबी वक्कास 18 या 19 साल के नौजवान थे, टीनेजर, जब उन्होंने इस्लाम कबूल किया। हमना बिनते सुफियान बिन उमैया, क्या लगी अबू सुफियान की भतीजी, ठीक है, हमना बिनते सुफियान बिन उमैया, इनको पता चला कि बेटा मुसलमान हो गया। अब ये कुफर पे थी, कहने लगी जब तक तू मोहम्मद का इनकार नहीं करेगा ना मैं खाऊंगी ना पीऊंगी ना साये में बैठूंगी। मां का हक अदा करना तो अल्लाह का हुक्म है, तो तू मेरी बात मान ले। अब आप सोचिए एक नेक बच्चा, ये मैं और आप नहीं जानते, ये वो बच्चे जानते हैं कि जिनके माँ बाप अभी नेकी में इतने आगे नहीं, लेकिन वो आगे हो गए। क्योंकि एक तरफ अल्लाह को नाराज नहीं कर सकते, एक तरफ माँ बाप को नहीं कर सकते। ऐसी दोराहे में आज हमारी यूथ की अक्सरियत है, पता है आपको, कि जिन्होंने शौरी इस्लाम ले लिया और अभी तक माँ बाप को ही नहीं कायल कर पा रहे कि हमें तो तुम्हारी समझ ही नहीं आती, तुम्हें लड़की देगा भी तो कौन देगा, ये हालात है। खैर करें तो क्या करें। हजरत साद बहुत परेशान हुए, नबी सल्लम की खिदमत में हाजिर हुए, अपना किस्सा बयान किया, इस पर रियायत नाजिल हुई। और कहते हैं कि यह सिर्फ हजरत साद का वाकया नहीं, और कई नौजवान थे जिनके साथ मक्का के घर घर में ये वाकयात हो रहे थे, और सूरत लुकमान में भी हम पढ़ेंगे फिर यही बात आगे आएगी। तो गोया के पता चल गया कि एक इंसान अल्लाह के रास्ते में माँ बाप के आगे भी कॉम्प्रोमाइजिंग नहीं। कहाँ तक माँ बाप के हकूक हैं? यहाँ एक लफ्ज लिखिए, मैंने वैसे पहले बोला था ये जुमला, बनी इसराइल में भी हमने ये मौजू किया, लेकिन यहाँ इसको और आगे सूरत अलहकाफ में भी आएगा, सूरत लुकमान में भी आएगा। तो फिर समझ लीजिए, एक होता है रिस्पेक्ट, लफ्ज लिखिए रिस्पेक्ट, रिस्पेक्टफुल कह लें लफ्ज, और दूसरा लिखिए होली, होलीनेस, दोनों में फर्क है। पेरेंट्स आर रिस्पेक्टफुल बट दे आर नॉट होली। होली वाला समझ समझ, ये उर्दू वाली होली नहीं है, इंडियंस वाली, अभी वाली, इंग्लिश वाली होली। बाप की इतात तो करनी है, उनकी इबादत नहीं करनी। बात वाज़े, इबादत अल्लाह का हक है, जहां जब तक उनकी बात अल्लाह के किसी कानून से ना टकराए, 100 दफा माने। आपको वो कहते हैं इधर से उतर उठो, उधर जाओ, यहां के पत्थर उठाओ, दूसरे पहाड़ पे रखो, कर सकते हैं तो कर दीजिए। वो कहते हैं हमारा नाक साफ करो, घर साफ करो, हमारी बात मानो, जिसमें कोई ना फरमानी नहीं वो कीजिए। वो कहते हैं तुम हमारे सामने खड़े रहो 2 घंटे, खड़े रहिए, कोई बात नहीं, खुद ही गिरेंगे तो अल्लाह ताला आपको बचा लेगा। लेकिन जहां वो आपको कहें कि अल्लाह के आगे ना खड़े, अल्लाह का हुक्म ना मानो, हमारे कहने पे ये करो, हमारे कहने पे वो करो, और हम तुम्हारे पीछे आ जाएंगे, तो अल्लाह ताला कहते हैं फिर उनकी नहीं माननी। देखिए मखलूक पर सबसे बड़ा हक किसका है? अल्लाह के बाद माँ बाप का है ना, तो माँ बाप अगर अल्लाह का हक लेने से रोकें तो क्या उनकी माननी चाहिए? तो फिर कहाँ दोस्त हैं, तो फिर कहाँ वो शौहर जी और मियाँ जी जो प्लकिंग पे नाराज आपसे हो जाते हैं कभी कभी, और कहाँ गए वो आपके बच्चे के जिनको अम्मी का स्काफ और हिजाब नहीं पसंद? खेल नहीं लगता ये सब कुछ? उस दौर में देखिए ये कैसे हैं, और लफ्ज़ देखिए इन जाहदा का, अगर वो अपना पूरा जोर भी लगा ले तुझे मजबूर करने का तो नहीं करना, तो कम दर्जे का दबाव या उससे कम दर्जे की बात तो फिर बिल्कुल ही नहीं मानी जाएगी। मां ले सला का भी इल्म ये क्या है, जिसे तू मेरे शरीक की हैसियत से नहीं जानता, ये भी काबिल गौर है। यानी माँ बाप का हक तो बेशक है कि औलाद इनकी खिदमत करे, इनका अदब करे, इख्तराम करे, इनकी जायज बातों में इताअत करे, लेकिन ये हक इनको नहीं पहुंचता कि इंसान अपने इल्म के खिलाफ उनकी अंधी तकलीद करे। बाप दादा के नाम पर आप रस्में करें, उल्टे सीधे काम करें कि अब्बा अम्मी ये करते थे तो हमें भी करना, ये उनकी ख्वाहिश है। कोई वजह नहीं है कि एक बेटा या बेटी सिर्फ इस एक बिना पर एक मजहब की पैरवी करे कि उसके माँ बाप का मजहब है, जबकि उसको पता है कि ये मजहब ठीक नहीं है, छोड़ना पड़ता है। तौर तरीके मसलक की कैद से अपने आप को आज़ाद करना पड़ता है। तो अल्लाह ताला कहते हैं ये है मोहब्बतों का जिहाद। ये जो कहा ना भाई जाहदा का या पीछे है मुजाहिदा, ये जिहाद की एक बड़ी कॉमन किस्म है जो हम में से अक्सर लोगों को भुगतनी पड़ती है। जब भी कोई काम आएगा तो उस वक्त फिर ये बात तो होगी। और याद रखिए किसी काम के जो पायनियर्स होते हैं ना उनको ज़्यादा मेहनत करनी पड़ती है। ये ऐसे कि जैसे आपने इस रोड पर जहाँ कोई नाली नहीं थी नाली निकालनी हो तो ज़्यादा खुदाई करनी पड़ेगी ना, मेहनत करनी पड़ेगी, पाइप्स डालने हैं, पूरी सड़क खुदेगी फिर पाइप डालेंगे फिर उसके बाद आप उसको दोबारा करें, कई दिन ट्रैफिक बंद रहेगी, बहुत ज़्यादा रश होगा। एक दफ़ा पाइप डल गए, हो सकता है बाद में साल दो साल बाद उधर कुछ सफाई करनी हो कुछ हो तो निस्बतन कम मेहनत होगी। जब दीन अजनबी हो जाए तो फतूबा लिलगुरबा, यही है जिनको अल्लाह फिर खुशखबरियां देता है। लोग इनको हद से बड़ा हुआ दीनदार कहते हैं। और एक बात और भी समझिएगा कि माँ बाप भी बाज़ औक़ात एक खास हद तक दीनदार चाहते हैं बच्चे को, और वो कौन सा दीन होता है? हमारी बात माने, हमारे आगे ना बोले, जल्दी वक्त पे घर आना, कोई काम करने लगते हैं जिस पे अल्लाह का हुक्म है तो वो कहते हैं ये क्या हो गया। अब वो बच्चा कि अम्मा आपने खुद तो मुझे इस्लामी स्कूल में दाखिल किया था, तीसरे पारे में मैंने पढ़ लिया था कि सूद हराम है, अब आप मुझे क्यों मजबूर करती हैं कि मैं सूद वाली नौकरी करूं? अब वो माँ बाप के सिखाए हुए इल्म पे ही जब बच्चा बोलता है तो माँ बाप कहते हैं ये टू मच नहीं हो गया? फिर लोग आपको कहेंगे नहीं नहीं वो सूद तो ऐसा नहीं था, ये तो इंटरेस्ट है, दिस एट दैट। अब आप यहां से समझ लें, शादीशुदा लड़कियों का मसला माँ बाप नहीं रहते, शौहर बन जाते हैं। इसी आयत पे क्यास करके मुफस्सरीन कहते हैं कि जब माँ बाप की बात नहीं माननी जिन्होंने पैदा किया पाला पोसा, तो शौहर तो बहुत बाद की खेल है, फिर शौहर की भी नहीं माननी। अक्सर पढ़ी लिखी दीनदार लिपटी लिपटाई बच्चियां शादी के चंद साल बाद पहचान ही नहीं जाती, कोई रंग शौहर के लिए बदला तो कोई घर वालों के लिए और ससुराल के लिए बदला, कच्चा रंग था आपका। आप देखिए ना कि अगर एक बच्ची एमबीए की हुई हो शौहर के घर में जाए, शौहर उसे कहे कि चलो मैट्रिक में दाखला ले लो तो ले लेगी? कि जी शौहर ने कहा मैट्रिक कर लो, क्या फर्क पड़ता है फिर कर लो? आप कहेंगे बेवकूफ हो गई हैं आप एमबीए के बाद पीएचडी करती तो बात भी बनती। अब आप दीन की एमबीए थी, आपके माँ बाप ने खूब मेहनत की पला पोसा सब किया आपको बता दिया, और आपके शौहर साहब आपको पीछे ले आए या आपके ससुराल वाले या धंधे जो भी हैं देवर भाभियाँ, तो आप मान जाएंगे? नहीं माननी। और इसका बड़ा रोब होता है, ये जुबान से नहीं मानने की बातें होती, ये अमल से कहने की बातें। हम तो एक तलवार लेते हैं ना, आज से अनाउंस करती हूँ माइक पे ये नहीं करूंगी ये करूंगी, ये क्या मौलवियानी आ गई है। वर्ड्स की बजाय एक्शंस, क्योंकि एक्शन स्पीक्स लाउडर देन वर्ड्स। और इसमें किसी को आपसे इतनी जरूरत ही नहीं होनी चाहिए कि वो आपके अंदर उंगली डाले कि ये नरम है ये मान जाएगी, नहीं माननी। इतना अपने आप को अपने असूलों में फर्म कर लीजिए, आप पूरे यकीन पे कहें कि जो काम मैं आपको कह रही हूँ ये सच है, जो मैं कर रही हूँ ये सच है। हर मामले में जिंदगी में ये लीडरशिप क्वालिटी हर एक में होनी चाहिए। कुरान पढ़ा हुआ हर बंदा लीडर है, याद रखिए। मैं यकीन से आपसे अपने कोई असूल को मनवा सकती हूँ क्योंकि मुझे पता है कि ये असूल आपके हर फायदे का और ये गलत नहीं हो सकता, आपको मानना पड़ेगा, आपने इसको कमिट किया। बच्चे आपकी हर बात नहीं मानने, कहते अम्मी आपकी बातें तो हमें समझ ही नहीं आती, तो गलत है। इसलिए जरूरत है इस बात की कि हम अपने आप को इस पर रहें। और रह गई बात दुनिया के रिश्ते, ये तो चंद दिन के हैं, اللہ کے ساتھ تو رشتے نہیں توڑنے، اسی لیے کہا وَإِلَيَّ مَرْجِعُكُمْ۔ اگلی آیت میں دیکھیے، وَالَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ، اور وہ لوگ جو ایمان لائے اور انہوں نے عمل صالح کیے۔ دوبارہ تکرار، دوبارہ دوبارہ، ایسے لگتا ہے کہ اللہ تعالیٰ چاہتے ہیں کہ تمہاری نیکی کا سلسلہ رکنا نہیں چاہیے۔ دیکھیے نفاق کا نقطۂ آغاز کیا ہوتا ہے، لکھیے یہ جملہ، نفاق کب آتا ہے؟ جب نیکیوں پر قدم بڑھنے رک جاتے ہیں۔ بات سمجھ آئی؟ کوئی نیکی آپ کر رہے ہیں نا پچھلے 2 سال سے، الحمدللہ آج بھی اسی نیکی پہ کھڑے ہیں، ایک قدم آگے نہیں لے رہے، تو آپ کا نفاق شروع ہو گیا۔ اس لیے بار بار تکرار ہے، آمنو وعملوا الصالحات، ایمان لاؤ پھر عمل صالح کرو، تمہاری زندگی میں نیکیوں کے پھول اگے، تمہیں کیاری بنو، تمہیں پھولوں کی بہار بناؤ۔ آج میں نے یہ نیکی کی، اب میں نے یہ پروجیکٹ کرنا ہے، اب میرا یہ پلان ہے، آج میں یہ کروں گی، خوشبو آئے تمہارے پاس سے، یہ کیا سٹبن، جیسے تھے ویسے، ڈل کے ڈل، کیا تھا کیا تھا، نہیں کیا تھا نہیں کیا تھا، کہا ہی نہیں، بتایا ہی نہیں، کیا ہی نہیں، وہ نہیں، تم اپنے گھر میں نیکیوں کی بہاریں لاؤ۔ تو لَنُدْخِلَنَّهُمْ فِي الصَّالِحِينَ، تو ہم ضرور داخل کریں گے ان کو صالحین میں۔ پھر دیکھیں لام بھی آ گئی اور نون مشدد بھی آ گئی، ضرور کریں گے، یہ ہمارا وعدہ ہے، تم ہم سے لے لو۔ دیکھیں نیک اہل ایمان کو صالحین کے گروہ میں شامل کرنے کا وعدہ اللہ ان آیتوں میں لا رہا ہے، دنیا کے لیے بھی اور آخرت کے لیے بھی۔ یہاں بھی تھوڑا سا سمجھیے گا، کیونکہ یہ آیتیں آگے نہیں جانے دیں گی آپ کو مجھے جب تک ہم اس کے پورے ماحول کو نہیں سمجھیں گے۔ اہل ایمان ایمان لانے کی وجہ سے پیاروں سے کٹ رہے تھے، مکہ کا ماحول لے آئیے ذہن میں، یا آج کا شعوری اسلام جب آتا ہے تو اس کو ذہن میں لے آئیں۔ والدین اپنے جگر گوشوں کو چھوڑنے پہ مجبور تھے اور اولاد والدین کی شفقت اور محبت سے محروم ہو رہی تھی، بھائی بہنوں سے اور بہنیں بھائیوں سے جدا ہو رہے تھے۔ جیسے آپ دیکھیے کہ ایک بہت بڑا سردار تھا قریش کا، عتبہ بن ربیعہ، نام سنے آپ نے اس کا، عتبہ بن ربیعہ، آپ کو پتہ ان کے بیٹے کا کیا نام تھا، کسی کو پتا ہے آپ میں سے؟ سردار ہے باپ، حذیفہ بن ربیعہ تھے، اور ایک اور بیٹا ولید بن ربیعہ۔ حذیفہ اسلام لے آئے، وہ مسلمان ہو گئے، جبکہ ولید بن عتبہ وہ کفر پہ رہا۔ عتبہ اور اس کا یہ بیٹا جو تھا، یہ دونوں غزوہ بدر میں سب سے پہلے مارے گئے تھے۔ شروع میں دعوت مبارزہ جب دی تھی تو یہ باری باری نکلے، حضرت علی نے ان کا کام تمام کر دیا۔ اب اگر آپ دیکھیں انسانی سطح پہ، آپ اپنے اوپر لیں، حضرت حذیفہ کے لیے یہ کتنا کڑا امتحان تھا، باپ کہیں اور بیٹا کہیں اور، اور یہ بھائی سے بھی کٹے باپ سے بھی کٹے۔ اور یہ کہانی صرف ایک ہی نہیں تھی، غزوہ بدر میں حضرت عمر نے اپنے سگے ماموں کو قتل کیا تھا جی، اور عبد الرحمن جو ابھی مسلمان نہیں ہوئے ہوئے تھے، حضرت ابو بکر کے بیٹے، وہ کفر سے آئے تھے لڑنے، اور باپ ادھر سے تھا، اور جنگ ختم ہوئی تو وہ کہہ رہے، ابا آپ کو پتا ہے آپ میری تلوار کی زد میں آگے تھے، تو میں نے باپ سمجھ کے چھوڑ دیا آپ کو، کہ ابا جی ان کو کیوں ماروں، کہا اچھا بدبخت میں تو تجھے ڈھونڈ رہا تھا میدان میں، تو کہاں مجھے دکھے اور میں تجھے ماروں۔ حضرت عمر کا کال نہیں سنا ہے آپ کو، پیچھے سورۃ توبہ میں کہتے تھے اللہ کے نبی ہمارے رشتہ دار قیدی ہمارے ہاتھ میں دیں، ہم اپنے اپنے رشتہ داروں کو اپنے ہاتھ سے ماریں۔ کیا جابر تھے، پیار نہیں کرتے تھے، صلہ رحمی کی آیتیں نہیں پڑی ہوئی تھیں، لیکن جاہدا، یہ ایمان کی غیرت ہوتی ہے، جو اللہ سے کاٹے آپ اس سے کٹنے کو تیار ہوتے ہیں۔ آپ کہتے ہیں کہ ہم لوگوں کو خوش کریں تاکہ فائدے ملیں، نہیں ملیں گے، تو اللہ تعالیٰ سے زخمی دلوں پہ پھاہے رکھ رہا ہے، کیا فکر کرتے ہو اے حذیفہ، غم نہ کرو، باپ ساتھ چھوڑ رہا ہے، بھائی چھوڑ رہا ہے، ازمائش اور امتحان آ گئی، لیکن تم حوصلہ رکھو، استقامت رکھو، تمہارے لیے میں یہ وعدے دیتا ہوں کہ تمہیں دنیا میں بھی اچھی کمپنیاں دوں گا اور جنت میں تو دوں گا۔ اچھی دوستی اور اچھی کمپنی بہت قسمت والوں کو ملتی ہے، کیوں، اللہ کے نبی نے کہا کہ انسان اپنے دوست کے دین پہ، اور آپ دیکھیے کہ ادھر سے کٹے لیکن نبی رحمت کی صحبت میں آ گئے، اہل ایمان کے گروہ میں شامل ہو گئے، پھر یہاں سے نئی محبتیں اور دوستیاں ملی۔ آگے اسی صورت میں ہم پڑھیں کہ کیا کریں پھر جب ہم سے کٹیں، تو ایک نیا معاشرہ قائم ہو رہا ہے، ایک نئی برادری اور محبت آ رہی ہے جس میں تم اللہ کے لیے بن جاؤ گے، تو ضرورت ایسی باتوں میں اپنے آنسو پوچھ لو۔ ابو بکر صدیق جیسے مخلص دوست اللہ کے نبی کو ملے تو اللہ نے دیکھیے کہ دوسروں کے لیے بھی تو یہ ساری باتیں کی، اور سورہ ہجر آیت 88 اور سورہ شورا آیت نمبر 215 میں بھی ہم نے یہی مسئلہ پڑھا کہ اللہ اپنے نبی کو کہتا ہے کہ یہ جو کٹے پھٹے آ رہے ہیں اب آپ ان کی بڑی قدر کریں، یہ تو چوٹے کھا کے آتے ہیں، لڑائیاں کر کے آتے ہیں، تانے سن کے آتے ہیں، آپ ان کی قدر کیجئے. لیکن قدر کرنے میں یہ نہیں کہہ دیا کہ اب آپ ان کے لیے دین کو بدل دیں، یہ بھی نہیں ہوگا. تو یہ وعدہ اللہ کی طرف سے پورا ہوگا. یہ تو تھا دنیا میں صحبت. اب سوال پیدا ہوتا ہے کہ آخرت میں ایسے لوگوں کو کیا ملے گا. تو ہم پڑھ چکے ہیں سورت نساء 69 میں، وَمَنْ يُطِعِ اللَّهَ وَالرَّسُولَ فَأُولَئِكَ مَعَ الَّذِينَ أَنْعَمَ اللَّهُ عَلَيْهِمْ مِنَ النَّبِيِّينَ وَالصِّدِّيقِينَ وَالشُّهَدَاءِ وَالصَّالِحِينَ وَحَسُنَ أُولَئِكَ رَفِيقًا. اور جو کہ اطاعت کرے گا اللہ کی اور اس کے رسول کی، تو ایسے لوگوں کو معیت حاصل ہوگی ان لوگوں کی جن پر اللہ کا انعام ہوا، یعنی انبیاء کرام، صدیقین، شہداء، صالحین. اور کیا ہی اچھے لوگ ہیں یہ دوستیوں کے لیے، رفاقت کے لیے. کیا ان لیڈز کی کمپنی ہے نا. دنیا میں کسی کو وزیروں کی پارٹی میں جانے کا موقع مل جائے، میرا حال ہے وہ لوگوں کو اس کی تصویریں بھیج بھیج کے پاگل کر دے. وزیر اعظم نے ہاتھ ملایا تھا مجھ سے، ان کا کیا حال ہے کہ جن کو نبیوں اور صدیقوں اور شہداء کے ساتھ ہوگا. یہاں تک ہم تلاوت تھوڑی سی ان دو تین آیتوں کی سنتے ہیں اور ان کو جذب کریں.
وَوَصَّيْنَا الْإِنسَانَ بِوَالِدَيْهِ حُسْنًا وَإِن جَاهَدَاكَ لِتُشْرِكَ بِي مَا لَيْسَ لَكَ بِهِ عِلْمٌ فَلَا تُطِعْهُمَا إلي مرجعكم فأنبئكم بما كنتم تعملون والذين آمنوا وعملوا الصالحات لندخلنهم في الصالحين.
اور یہاں سے آپ دیکھیے ایک چھوٹا سا تلاوت کے دوران جو مجھے نقطہ سمجھ آیا، اور وہ کیا تھا کہ اللہ تعالیٰ یہ اچھی کمپنی کی بات کیوں کرتے ہیں نا، اس لیے کہ دین کا کام پنپ نہیں سکتا جب تک اجتماعیت نہ ہو. اکیلا بندہ چل نہیں سکتا صراط مستقیم پہ، اور ہماری تو صراط مستقیم بڑی لمبی ہے کیونکہ ہمارا تو پورا معاشرہ اس وقت دوسرے رخ پہ جا رہا ہے. تو جب تک ہم اپنے قریبیوں کو اپنا ہم خیال نہیں کرتے، ہمارا اپنا بھی چلنا بڑا مشکل ہے. یقین کریں کہ اگر ہم کسی بھی نیکی کے کام میں اگر اپنی بیسٹ فرینڈ کو شامل کر لیں، گھر کے لوگوں کو شامل کر لیں، تو وہ ہمیں نہیں پھر گرنے دیں گے. کبھی آپ نے دیکھا ہوگا جب لوگ فٹ بال کھیلتے ہیں، کبھی کوئی ہلنے لگتا ہے، کوئی گرنے لگتا ہے، کسی کا پاؤں پھسلتا ہے، سارے آ کے ساتھ ملتے ہیں اور اس کو کھڑا کر دیتے ہیں. ایک تو ہیں بھی مشکل جہاد میں، اور دوسری بات ہیں بھی اکیلے، تو ہمارے تو آنسو بھی کوئی نہیں پہنچے گا. اور جس دن ہم ڈاؤن ہوں گے نا کہ میں نہیں جا رہی کلاس میں، میں نہیں قرآن پڑھ رہی، تو سارے کہیں گے اللہ تیرا شکر، شکر ہے اس کو آج بات سمجھ آ گئی. لیکن اگر آپ کا کوئی قریبی ہوگا کہے گا چھوڑو بیوقوف بنتی ہو، اٹھو تمہاری فائدہ ہے، سوتی رہو گی کتنا کو سو لو گی. سمجھتے نا. تو اپنوں کو ساتھ لے کر ہم ایک اجتماعی ماحول بناتے ہیں. ٹیم بہت ضروری ہوتی ہے، اور صحابہ کرام کی صورت میں آپ دیکھیے کہ وہ ایک دوسرے کے لیے بہترین قسم کے ہیلپرس بن گئے، کہ جنہوں نے پھر ان کی آنسو پوچھتے ہوئے یہ نہیں کہا ہاں واقعی چھوڑ دو پھر، اب اس سے زیادہ تو بہت ہے. ایون نبی صلی اللہ علیہ وسلم کے بارے میں اکثر سوچتی ہوں کہ یاسر، بی بی سمیہ، حضرت بلال، ان سب کو ان کے سامنے تکلیفیں آ رہی تھیں نا، ایک دفعہ نہیں آپ نے کہا کہ اب چھوڑ دو نا، پھر اللہ کو تو تمہارے دل کا پتہ ہی ہے. کیا کہا؟ صبرن آل یاسر انی موعدکم الجنہ. آل یاسر صبر کر لو، میں تمہیں جنت کا وعدہ دیتا ہوں، سب اکیلے اکیلے جائیں گے جنت میں، اگر تو تم تو پورے گھر والے اکٹھے جاؤ گے. یہ ہوتا ہے ایک اچھے ساتھی کا ساتھ، کہ وہ تکلیفوں پہ آ کے یہ نہیں کہتا چھوڑ دو، بلکہ وہ کہتا ہے نہیں اٹھ جاؤ، فائدہ تمہارا ہی ہے، کل تمہارا اپنا نقصان ہونا ہے.